रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डोल प्रसाद अर्याल निर्विरोध। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विकास आयोजना, बजेट कार्यान्वयन लगायतका विषयमा गण्डकी प्रदेशका सांसदहरूसँग छलफल। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 76 वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। लोकतन्त्रको स्थापना र संस्थागत गर्न रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। करिब 5 दशकपछि मानवयुक्त अन्तरिक्ष यान चन्द्रमातर्फ र कराटेकी एरिका गुरूङ र टेबल टेनिसका सेन्टु श्रेष्ठ 20 एनएनआईपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाड़ी बन्न सफल।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालको एकल उम्मेद्वारी दर्ता भएको छ। उम्मेद्वारी दर्ता गर्ने निर्धारित समयभित्र अर्यालको मात्र प्रस्ताव परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुहुने निश्चित भएको हो। संघीय संसद सचिवालयका अनुसार आज बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको थियो। सो अवधिमा अर्यालको तर्फबाट मात्र उम्मेद्वारी परेपछि उहाँ संसदको नेतृत्वमा पुग्नु भएको छ। प्रवक्ता एकराम गिरीका अनुसार चैत्र 22 गते बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा गण्डकी प्रदेशका विकास आयोजना, बजेट कार्यान्वयन तथा संघ प्रदेश र स्थानीय प्रदेश बीचको समन्वयका विषयमा छलफल गर्नुभएको हो। यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र मधेस प्रदेशका संघीय सांसदहरूसँग पनि छलफल गरिसक्नु भएको छ। सरकारले सबै प्रदेशका जनप्रतिनिधिसँग नियमित संवाद मार्फत समग्र विकासलाई अघि बढ़ाउने रणनीति अनुरूप छलफललाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 76 वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। रेडियो नेपालको प्रांगणमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मुलुकमा लोकतन्त्र स्थापना र यसलाई संस्थागत गर्नमा रेडियो नेपालको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले जनताको अपेक्षा अनुसार जिम्मेवार भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले देशलाई एकताबद्ध र बलियो बनाउन अरूबाट जवाफदेहिता खोज्ने मात्र नभई रेडियो नेपाल आफूले पनि जवाफदेही भएर प्रसारण संस्थाको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
रेडियो नेपालले पुर्याएको धेरै ठूलो योगदान छ, यसमा सुधार के जरुरी छ, जनताको अपेक्षा के छ र हामीले आफ्नो एक्जिस्टेन्सलाई मजबुत बनाएर आफू हुनुको प्रमाण पेश गर्ने जिम्मेवारी पनि हाम्रै हो। के गर्दाखेरि संस्था बलियो हुन्छ र के गर्दाखेरि जनतालाई अझै यो संस्था आफ्नो हो भन्ने अनुभूत हुन्छ र यो संस्थाले पनि आफ्नो कर्तव्य कसरी प्रभावकारी रूपमा पूरा गर्न सक्छ भन्नेमा चाहिँ विचार गरेर हामी अगाडि बढ्नुपर्ने भएको छ। सरकारको तर्फबाट यसलाई बलियो, जवाफदेही र प्रभावकारी बनाउनको लागि के चाहिन्छ हामीले हेरिरहेका छौं, त्यसको मूल्याङ्कन पनि गरिरहेका छौं। अब हाम्रो संस्था बलियो हुनुको कुनै पनि अर्को विकल्प छैन।
अहिलेको सरकार सुशासन र पारदर्शिताको मूल कार्यभार लिएर आएको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले अब गल्ती गर्ने छूट कसैलाई नभएको बताउनुभयो।
हाम्रो सरकार हामी आफू जवाफदेही छौं, एक इन्च पनि दायाँ बायाँ गर्दैनौ, नराम्रो गर्दैनौ, तर नराम्रो गर्ने एक इन्च पनि दायाँ बायाँ गर्नेलाई पनि कहीँ कतै पनि छोड्दैनौ भन्ने त्यही सन्देश, त्यही म्यान्डेट जनताले दिनुभएको छ र त्यही लिएर हामी आएका छौं। यसलाई विचार गरेर तपाईँ हामी सबैले काम गर्नुपर्ने जरुरी छ। कहाँ के समस्या छ, कहाँ मिलाउन पर्ने छ, कहाँ ठोकठाक पार्नु पर्ने छ, कहाँ कारवाही गर्नुपर्नेछ, हामी त्यही छामिरहेका छौं, त्यही नियालिरहेका छौं, त्यही हेरिरहेका छौं।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले परिवर्तित समयमा रेडियो नेपाललाई थप प्रविधि मैत्री बनाउँदै लैजानु आवश्यक रहेको बताउनुभयो। सचिव बस्नेतले रेडियो नेपालले विश्वसनीय समाचार मार्फत श्रोताको विश्वास कायमै राख्नुपर्ने बताउनुभयो।
रेडियो नेपालले देशभरि नै विभिन्न आफ्ना कार्यालयहरू मार्फत सबै नागरिकको पहुँचमा विश्वसनीय सूचनाहरू प्रसारण गर्दै आउनुको साथसाथै विभिन्न भाषाहरूको संरक्षण गर्ने, संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने जस्ता क्रियाकलापमा रेडियो नेपालले उत्कृष्ट कार्य गर्दै आइरहेको छ र अहिले प्रविधिमा आएको परिवर्तनको साथसाथै रेडियो नेपालले पनि आफ्ना श्रोताहरूको चाहनालाई मध्यनजर गर्दै अहिलेको परिवर्तित सन्दर्भमा आफ्ना क्रियाकलापहरूलाई पनि प्रविधि मैत्री बनाउँदै नागरिक माझ जाने प्रयास गरिरहेको छ। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरेर दुईटै निकायहरूलाई एकै ठाउँमा राखेर प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता पनि छ।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विभिन्न आरोह अवरोह खेप्दै रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणमा आइपुगेको उल्लेख गर्दै अहिले संक्रमणकालीन जटिलतालाई न्यूनीकरण गर्दै अगाडि बढ़िरहेको बताउनुभयो। अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणलाई दिगो संचालनको आधार निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो।
हामी तटस्थ रूपमा काम गर्न सक्ने वातावरणको अपेक्षामा छौं। यसलाई हामीले दिगो संचालनको आधारहरू कसरी निर्माण गर्न सक्छौ त्यसमा धेरै कुराहरू निर्भर हुन्छ। पीएसबीहरू सफल भएका छन् कि असफल भएका छन् भन्ने कुराको बेसिक एउटा कुरा भनेको चाहिँ यसको दिगो स्रोत छ कि छैन, त्यो स्रोतमा पुग्न सक्ने यसको स्वतन्त्र पहुँच छ कि छैन, त्यसको आधारमा नै यो स्वतन्त्र हुन्छ कि हुँदैन भन्ने कुरा हुन्छ। हामीसँग धेरै सम्भावना छन्। सबैभन्दा ठूलो यसको विरासत छ, विरासतलाई हामीले कायम गर्नुपर्छ। हामीले नयाँ स्वरूपमा जानुपर्नेछ, नयाँ चरणमा जानुपर्नेछ। पीएसबीको त्यो फर्मेट जानको निम्ति हामीलाई धेरै किसिमका अरू चीजहरू पनि आवश्यक हुन्छन्। त्यसमा हामी छलफल गर्छौं र यसमा मलाई विश्वास छ कि हामीले इन्भायरमेन्ट प्राप्त गर्छौं।
त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले देशमा सूचना, शिक्षा र मनोरञ्जन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको पीएसबी नेपालले पछिल्लो समय नागरिक केन्द्रित प्रसारणलाई प्राथमिकता दिँदै आएको बताउनुभयो।
रेडियो नेपालले आजसम्म आइपुग्दा देशको सूचना, शिक्षा र मनोरञ्जन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ। यसले नेपालको हरेक कुनामा सूचना पुर्याउने मात्र होइन, यसले राष्ट्रिय एकता, भाषा, संस्कृति र पहिचानलाई मजबूत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विशेष गरी राजनीतिक परिवर्तनका कालखण्ड, प्राकृतिक विपद तथा द्वन्द्वका दिनहरूमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले जनताको भरोसाको सार्वजनिक माध्यम बनेको इतिहास हामी सबैलाई विदित छ। आजको डिजिटल युगमा प्रवेशसँगै रेडियो नेपालले आफूलाई समय अनुसार रूपान्तरण गर्दै अनलाइन, मोबाइल एप, ओटीटी जस्ता विभिन्न आधुनिक प्रविधि मार्फत देशभित्र मात्र नभएर विश्वमा रहेका नेपालीहरूलाई सेवा प्रवाह गरिराखेको छ। साथै आगामी दिनहरूमा पनि रेडियो नेपालले अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्छु।
76 वार्षिकोत्सवका अवसरमा रेडियो नेपालमा 25 वर्ष सेवा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ भने उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कार र सम्मान प्रदान गरियो। रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा रेडियो नेपाल श्रष्टा सम्मान 2082 गीतकार, लेखक एवं चलचित्र निर्देशक यादव खरेल र वरिष्ठ गायिका नुपुर भट्टाचार्य सम्मानित हुनुभएको छ। यसै गरी रेडियो नेपालको 76 वार्षिकोत्सव रेडियो नेपालको प्रादेशिक प्रसार कार्यालयहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरूपण, पारदर्शिता र जवाफदेताका लागि संवैधानिक इजलास सम्बन्धी वेब पोर्टल प्रारम्भ गरिएको छ। सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले पोर्टलको उद्घाटन गर्दै संवैधानिक इजलासको सुदृढीकरण, संविधानको रक्षा र न्यायमा पारदर्शिताका लागि पोर्टल प्रारम्भ गरिएको बताउनुभयो। उहाँले संवैधानिक इजलासमा विचाराधीन मुद्दाहरूमध्ये न्यूनतम एक तिहाई मुद्दा आगामी 3 महिनाभित्र फरचोट गर्नुका साथै संघ र प्रदेश बीचका अधिकारका सम्बन्धमा स्पष्टता दिएर राज्य संयन्त्रलाई द्वन्द्व होइन सहकार्यतर्फ डोर्याउने बताउनुभयो। बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका 3 जिल्लामा करिब 85,000 कुखुरा नष्ट गरिएको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डाक्टर गंगाराम यादवका अनुसार बर्ड फ्लूको संक्रमण पुष्टि भएका झापा, मोरङ र सुनसरी जिल्लाका 22 व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो। वरिष्ठ पशु विकास अधिकृत डाक्टर यादवका अनुसार मोरङका 8, झापाका 2 र सुनसरीका 12 फार्ममा बर्ड फ्लूको संक्रमण देखिएको हो। संक्रमण थप फैलिन नदिन निर्देशनालयले फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाउँदै पंक्षीजन्य वस्तुको आयात निर्यातमा रोक लगाएको वरिष्ठ पशु विकास अधिकृत डाक्टर यादवले बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गर्नुभएको छ। मन्त्री पोखरेल सहितको टोलीले आज भक्तपुरको सानो ठिमी स्थित ती दुवै कार्यालयको अवलोकन भ्रमण गर्नुभयो। सो अवसरमा शिक्षा मन्त्री पोखरेलले संस्थालाई सरकारको तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने बताउनुभयो। उहाँले सहयोग र सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गरेर समन्वयका साथ अघि बढ़ने विश्वास पनि व्यक्त गर्नुभयो। जनक शिक्षा केन्द्रमा पुस्तक छपाई लगायत अन्य संरचनाको निरीक्षणका क्रममा शिक्षा मन्त्री पोखरेलले समयमा नै पुस्तक छापेर विद्यार्थीको हात हातमा पुर्याउन निर्देशन दिनुभयो। त्यस्तै मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिनुहुँदै कैलाली स्थित गेटा विश्वविद्यालय सञ्चालनका लागि कानूनी अडचन फुकाएर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। पाल्पाका उद्योगी व्यवसायीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछि राजनैतिक स्थिरतासँगै सरकार निजी क्षेत्र मैत्री हुने अपेक्षा राखेका छन्। नयाँ सरकारले उद्योगी व्यवसायीको हितमा काम गर्ने र लगानी मैत्री वातावरण बन्ने विश्वास पाल्पाका व्यवसायीहरूको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
झण्डै दुई तिहाईको एकलौटी सरकार बनेपछि लामो समयदेखि थला परेको उद्योग व्यवसायको क्षेत्रमा नयाँ आशा पलाएको छ। व्यवसायीहरूमा स्थिर सरकार बने सँगै नयाँ आशा पलाएको बताउनुहुन्छ युवा व्यवसायी शंकर पन्त।
स्थिर सरकार आयो भने हामीले व्यवसाय गर्दा केही फरक पर्छ कि पनि केही राहत पाउँछौँ कि भन्ने आशा गरेका छौँ।
पाल्पाले ढाका र करुवा उद्योग पाल्पाको पहिचान भएकाले सरकारले स्थानीय कुटीर उद्योगलाई योजना सहित कार्यक्रम ल्याई युवालाई स्वदेशमै उद्यमी बनाउनु पर्ने बताउनुहुन्छ ढाका उद्यमी सागर महर्जन।
हाम्रो ढाका कारखानाहरू जस्तै अरू पनि कुटीर उद्योगहरूको दीर्घकालीन एउटा योजना बनाएर यसलाई लागू गर्यो भने हाम्रा युवाहरू चाहिँ आफ्नै देशमा बसेर राम्रो आमदानी गर्न सक्ने भएकोले यसलाई दीर्घकालीन योजना बनाए लागू गरिदिने भन्ने अपेक्षा लिएको छु।
भूकम्प कोविड महामारी समय समयमा हुने आन्दोलनले थलिएको उद्योग व्यवसाय राम्ररी उठ्न नसक्दा देशको अर्थनीति निकै प्रभावित बन्ने गरेको छ। पाल्पामा विशेष गरी पर्यटनको क्षेत्रमा सरकारले योजना बनाएर नै लगानीको वातावरण बनाउनु पर्ने बताउनुहुन्छ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीर मानसिंह।
पाल्पा जिल्लाको लागि सबै चीज चलायमान हुनलाई पर्यटन विकास योजनाबद्ध तरिकाले लाग्नु पर्ने नै देखिन्छ। यो अहिले नयाँ सरकारले यहाँ जिल्लामा लगानी भित्राउन सक्ने एउटा वातावरण बनाइदिनको लागि पनि हाम्रो पाल्पा उद्योग वाणिज्य संघको धारणा छ।
असमान बैंक ब्याज दर, झन्झटिलो कर प्रणाली, लगानी सुरक्षाको ग्यारेन्टी, चन्दा आतंक जस्ता समस्याले उद्योगी व्यवसायी आजित छन्। विस्तारै लगानीको वातावरण बन्न लागेको र सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्न तयार रहेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठ।
लगानीको वातावरण बन्ने जस्तो माहौल पनि देखिएको छ। निजी क्षेत्रले सरकारसँग सँगै सहकार्य गर्न तयार रहेको अवस्था र हाम्रो कुराहरू पनि एड्रेस हुने कुरामा हामी विश्वसनीयतामा गएका छौँ। युवा उद्यमीलाई उत्साहित गराउन कम ब्याजमा लगाउने र उहाँहरू सेटलमेन्ट हुन्छ त्यसपछि ब्याज अलिकति बढाउने लाँदा पनि केही फरक नपर्ला।
चुनाव अघि रासोपाले सार्वजनिक गरेको वाचा पत्रमा आर्थिक उपार्जनका विभिन्न उपाय समावेश गरिएका छन्। ती योजना कार्यान्वयन भए उद्योगी व्यवसायहरूलाई लगानी गर्न सहज हुनेछ भने आर्थिक विकासमा समेत निजी क्षेत्रले ठूलो योगदान दिनेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त हुनुभएको छ। दाहालले प्रधानमन्त्री शाहको संचार रणनीति, अनुसन्धान र मीडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। इजरायल, अमेरिका र इरानबीच जारी युद्धबारे अफवाह फैलाउने श्रव्य दृश्य सामग्री, तस्विर लगायत सामाजिक सञ्जालमा पोस्ट गरेका कारण पश्चिम एशियाका विभिन्न मुलुकमा 11 नेपाली पक्राउ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गरी साउदी अरेबियामा 4, युनाइटेड अरब इमिरेट्स र कतारमा 3-3 तथा ओमानमा 1 पक्राउ परेको जानकारी गराएको हो। क्षेप्यास्त्र तथा ड्रोन मार्फत भइरहेको आक्रमणको तस्विर तथा श्रव्य दृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोस्ट गरी कानून उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। पक्राउ परेका नेपाली नागरिकको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरूसँग जानकारी लिने काम भइरहेको प्रवक्ता छेत्रीले बताउनुभयो। यस्तै मध्य पश्चिम मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउनु पर्ने जोखिम नरहेको तर युद्धबाट प्रभावित असुरक्षित भई घर फर्किन चाहने नेपालीलाई उद्धार गर्ने काम निरन्तर भइरहेको छ। प्रवक्ता छेत्रीले मध्य पूर्वमा बढ़दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि 3 दिन विशेष उड़ान शुरू गरेको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। करिब 5 दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्ष भन्दा बाहिर निस्कदै चन्द्रमातर्फ अग्रसर भएको छ। नासाको आर्टेमिस द्वितीय मिशन अन्तर्गतका अन्तरिक्ष यात्रीहरूले एक दिन पृथ्वी वरिपरि परिक्रमा गरेपछि इन्जिन प्रज्वलन गर्दै चन्द्र यात्राको ऐतिहासिक चरण शुरू गरेका छन्। लिफ्ट अफ भएको झण्डै 25 घण्टापछि गरिएको ट्रान्सलुनर इग्निशन सफलतापूर्वक सम्पन्न भएसँगै 3 अमेरिकी र 1 क्यानेडाली अन्तरिक्ष यात्री बोकेको ओरियन क्याप्सूल पृथ्वीको कक्षबाट बाहिर निस्केर करिब 2,50,000 माइल टाढा रहेको चन्द्रमातर्फ अग्रसर भएको छ। नासाका अधिकारी लोरी ग्लेजले सन् 1972 अपोलो 17 पहिलो पटक मानिसहरूले पृथ्वीको कक्ष छोडेको घोषणा गर्नुभयो। नासाले सुरक्षाको दृष्टिले चन्द्र यात्रा अघि एक दिन पृथ्वी नजिकै राखेर क्याप्सूलको जीवन समर्थन प्रणाली परीक्षण गरेको थियो। त्यसपछि मात्र चन्द्रतर्फको पूर्ण यात्रा अनुमति दिइएको हो। यो परीक्षणलाई उडान नासाको दीर्घकालीन चन्द्र योजना स्थायी आधार स्थापना र भविष्यमा निरन्तर मानव उपस्थितिका लागि महत्वपूर्ण आधार मानिएको छ। कमाण्डर रीड वाइजम्यान पाइलट भिक्टर ग्लोवर क्रिस्टिना कोच र ह्यान्सेनले चन्द्रमाको नजिक पुगेर पुनः पृथ्वी फर्कने योजना छ। अर्को महत्वपूर्ण चरण सोमबार चन्द्रमाको नजिक पुग्दा हुनेछ। ओरियन क्याप्सूल चन्द्रमाबाट करिब 4,000 माइल नजिक पुगेर त्यसको टाढाको भागको दुर्लभ दृश्य अवलोकन गर्नेछ। साथै अन्तरिक्ष यात्रीहरूले पूर्ण सूर्यग्रहण समेत देख्न पाउनेछन्। अमेरिकाका रक्षा मन्त्री पीट हेक्सेथले अमेरिकी सेनाका प्रमुख चीफ अफ स्टाफ जनरल ऱ्यान्डी जजलाई पदबाट हट्न आग्रह गर्नुभएको छ। उहाँलाई तत्काल अवकाश लिन भनिएको अमेरिकी संचार माध्यम सीबीएसले जनाएको छ। पेन्टागनका प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जाल मार्फत जारी गरेको वक्तव्यमा जनरल जजले तत्काल लागू हुने गरी आफ्नो पदबाट अवकाश लिने बताउनु भए पनि कारण खुलाइएको छैन। ट्रम्पको दोस्रो कार्यकालमा हटाइएका वरिष्ठ सैन्य अधिकारी मध्ये जर्ज पछिल्लो व्यक्ति हुनुहुन्छ। उहाँको पद त्याग अमेरिकाले इरानसँगको जारी द्वन्दका बीच भएको हो। करिब 4 दशक लामो सैन्य सेवामा जर्जले इराक र अफगानिस्तानमा पटक पटक जिम्मेवारी सम्हाल्नु भएको थियो। उहाँले यसअघि सेना उपप्रमुख तथा पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा रक्षा मन्त्री लोयड अस्टिनका वरिष्ठ सैन्य सहयोगीका रूपमा पनि काम गर्नुभएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 8 महिनामा नेपालबाट हुने निर्यात 20.8% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार 8 महिनामा नेपालको निर्यात वृद्धि भई 1,91,11 करोड़ बराबर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात 57.2% वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 25.3% र 7.8% वृद्धि भएको छ भने चीनतर्फको निर्यात 53.7% घटेको छ। वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान लगायतका वस्तुको निर्यात बढ़ेको छ भने चिया, उनी, गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको छ। चालू आर्थिक वर्षको 8 महिनामा कुल वस्तु आयात भने 12.5% वृद्धि भएको छ। नेपालमा भएको आयात 8 महिनामा 12,89,25 करोड़ रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 11.2% वृद्धि भएको थियो। आयात निर्यातको अनुपात हेर्दा चालू आर्थिक वर्षको 8 महिनामा नेपालको कुल वस्तु व्यापार घाटा 11.2% वृद्धि भई 10,98,14 करोड़ रूपियाँ बराबर पुगेको छ। महिला उद्यमी महासंघ नेपालद्वारा ललितपुरको झम्सीखेलमा आयोजित 9 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट शुरू भएको छ। मेलाको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले महिला उद्यमीहरू आत्मनिर्भर बन्न व्यापार मेलाले सहयोग पुग्ने बताउनुभयो। उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माण तर्फको प्रेरक शक्ति भएको बताउनुभयो। व्यापार मेलाबाट जिल्ला स्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्न, उनीहरूको उत्पादनलाई बजारसम्म पुर्याउन र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो। कार्यक्रममा महासंघका अध्यक्ष दर्शना श्रेष्ठले मेलाले महिला उद्यमीहरूको राष्ट्रिय अभियानलाई सहयोग पुर्याउने बताउनुभयo। अर्थमन्त्री सोनिम वाग्लेले राजस्वको लक्ष्य भन्दा धेरै रकम संकलन गर्ने गरी काम गर्नका लागि बीरगंज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थमन्त्री वाग्लेले शुक्रबार बीरगंज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन दबाव पर्ने भए तापनि संवाद मार्फत नै राजस्वको लक्ष्य भन्दा धेरै रकम उठाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो। अर्थमन्त्री वाग्लेले उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्ने भन्दा पनि फकाई फकाई वा संवादबाटै राजस्व उठाउने तर्फ ध्यान दिन पनि कर्मचारीहरूलाई निर्देशन दिनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट तर्जुमाका निम्ति बजेट लेखन समिति गठन गरेको छ। आगामी बजेट वक्तव्यको मस्यौदा तयार गर्न अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीलाई समितिको संयोजक तोकिएको छ। समितिलाई आउँदो आर्थिक वर्षको बजेटको पूर्ण खाका तयार पार्ने जिम्मेवारी दिइएको छ। समितिका सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डाक्टर सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डाक्टर धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्त पोखरेल रहनु भएको छ।
अब खेल समाचार अजय बमबाट।
कनातिकी एरिका गुरुङ र टेबल टेनिस खेलाड़ी स्टाटु श्रेष्ठ 20 एनएनआईपीए स्पोर्ट अवार्डमा सर्वोत्कृष्ट खेलाड़ी बन्न सफल भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघको आयोजनामा काभ्रे प्लाञ्चोकको बनेपा नगरपालिका स्थित चण्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा टेबल टेनिसका स्टाटुले ओलम्पिकको दक्षिण एसियाली छनौट जितेका थिए। उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनौट हुने पहिलो नेपाली खेलाड़ी बन्दै इतिहास रचेका थिए। स्टार कराते खेलाड़ी एरिका ओल्ड कराते वान युथ लीगमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। साथै अस्ट्रेलियन ओपन कराँतेमा पनि ऐतिहासिक स्वर्ण जितिन्। एरिका र स्टाटुले सर्वोत्कृष्ट खेलाड़ी अवार्डसँगै 1,00,000 रूपियाँ प्राप्त गरेका छन्। प्रतिभावान पुरूषको अवार्ड तिकान्दोका अभिषेक बराल र बक्सिनकी स्वस्तिका तिरुवाले जिते। त्यस्तै ओलम्पिकमा आबद्ध 26 खेलका खेलाड़ी वर्ष उत्कृष्ट खेलाड़ी बने। एनआईपीए पत्रकारिता पुरस्कारबाट सिनियर फोटो पत्रकार उद्दीप सिंह छेत्री सम्मानित भए। स्थानीय आयोजक बनेपा नगरपालिका रहेको अवार्ड कार्यक्रम पहिलो पटक काठमाडौँ उपत्यका बाहिर भएको हो। नेपाल ओलम्पिक कमिटी एनओसीमा आबद्ध 26 खेललाई वर्ष उत्कृष्ट खेलाड़ी 2081 समेटिएको थियो। 27 खेललाई पत्रचार गरे पनि सुटिङबाट 2081 कुनै खेल आयोजना नभएको भन्दै खेलाड़ीको नाम पठाउन असमर्थन रहेको भनेपछि सुटिङ खेलाड़ी अवार्डमा सहभागी गर्न नसकेको आयोजकले जानकारी दिएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहनुका साथै सबै प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम 14.3 डिग्री सेल्सियस, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस र दिपालको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डोल प्रसाद अर्याल निर्विरोध। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विकास आयोजना, बजेट कार्यान्वयन लगायतका विषयमा गण्डकी प्रदेशका सांसदहरूसँग छलफल। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 76 वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना। लोकतन्त्रको स्थापना र संस्थागत गर्न रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। करिब 5 दशकपछि मानवयुक्त अन्तरिक्ष यान चन्द्रमातर्फ र कराँतेकी एरिका गुरूङ र टेबल टेनिसका सेन्टु श्रेष्ठ 20 एनएनआईपीए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाड़ी बन्न सफल। हवस् त साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।